यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। जेएनजी शहीद दिवस मनाइदै नवयुवाहरूको मुद्दा कार्यान्वयन र भ्रष्टाचार नियन्त्रणको दिशामा सरकार अघि बढ़िरहेको संचार मन्त्रीको भनाई। भोटेको सिबाड़ीमा अहिलेसम्म 1356 जनाको मृत्यु भएको पुष्टि। अझै 4000 भन्दा बढ़ी बेपत्ताको खोजी कार्य जारी। र बेलायतले पश्चिमी किनारामा विस्तार गरिएका इजरायली बस्तीहरूमाथि नाकाबन्दी लगाउँदै। अब समाचार विस्तारमा। जेएनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको स्मरणमा आज नेपालमा पहिलो पटक जेएनजी शहीद दिवस मनाइँदैछ। दिवसका अवसरमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सामाजिक सञ्जाल मार्फत शहीदहरूको योगदानको स्मरण गर्दै प्रविधि, नवप्रवर्तन र परिवर्तनको नयाँ सोच सहित अघि बढ़न आह्वान गरेको छ। प्रधानमन्त्री कार्यालयले प्रविधि, नवप्रवर्तन र परिवर्तनको नयाँ सोच बोकेका शहीदहरूको योगदान अतुलनीय रहेको उल्लेख गरेको छ। हरूको मार्गदर्शन र नयाँ पुस्ताको चाहनालाई जोड्दै निष्पक्ष, पारदर्शी र सम्भावनाले भरिपूर्ण नेपाल निर्माणमा अघि बढ़न दिवसले सबैलाई प्रेरणा दिने विश्वास पनि कार्यालयले व्यक्त गरेको छ। 2082 साल भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलन भ्रष्टाचार नियन्त्रण, राजनैतिक व्यथितिको अन्त्य, सुशासन र सरकारी जवाबदेताको मागसँगै सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको विरोधमा देशव्यापी रूपमा फैलिएको थियो। आन्दोलनका क्रममा ठूलो मानवीय र भौतिक क्षति भएको थियो। जेएनजी आन्दोलनका क्रममा शहीद भएकाहरूको सम्झनामा सरकारले आज देशभर सार्वजनिक विदा समेत दिएको छ। पूर्व प्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आआफ्नो ठाउँबाट इमान्दार, जिम्मेवार र चनाको भएर कर्तव्य निर्वाह गर्न सबैसँग आग्रह गर्नुभएको छ। जेएनजी आन्दोलनको एक वर्ष पुगेको सम्झनामा आज सामाजिक सञ्जाल मार्फत उहाँले निर्दोष नवयुवाले सुशासन, जवाबदेहिता, पारदर्शिता र उज्जवल भविष्यको मागसहित सड़क र डिजिटल सञ्जालबाट आवाज उठाउँदा ज्यान गुमाउनु परेको घटना स्मरण गर्नुभएको छ। पूर्व प्रधानमन्त्री कार्कीले आज दिन देशको इतिहासमा एउटा पीड़ादायी घटना भएको र त्यसमा कैयौं युवाले जीवनभर अपाङ्गताको पीड़ा बेहोर्नु पर्ने गरी घाइते हुनु परेको उल्लेख गर्नुभएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले पोहोर साल जेएनजी विद्रोहका समयमा नवयुवाहरूले उठाएका विषय र मुद्दाको कार्यान्वयन गर्नुको विकल्प नरहेको बताउनु भएको छ। जेएनजी शहीद दिवसका अवसरमा आज रेडियो नेपालसँग कुरा गर्दै संचार मन्त्री डाक्टर तिमिल सिन्हाले जेएनजी विद्रोहको जगमा बनेको वर्तमान सरकार युवाहरूको माग अनुसार नै मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन दिने दिशामा अघि बढ़िरहेको बताउनुभयो।
जस्तो किसिमको शासन व्यवस्था चाहिन्छ, जन उत्तरदायी शासन व्यवस्था, सुशासनलाई ग्यारेन्टी गर्ने शासन व्यवस्था, देशलाई बस्न लायक बनाउने शासन व्यवस्था, समाजलाई राम्रो सुसंस्कृत समाज निर्माण गर्ने शासन व्यवस्था चाहिन्छ। यो सम्पूर्ण अहिले भनिएका कुराहरूलाई चाहिँ राजनीतिले ड्राइभ गर्नुपर्छ भन्ने चाहिँ युवाहरूको मूल मर्म हो जस्तो लाग्छ। र आजको दिनमा हामी आजको राजनीतिको केन्द्रमा जो छौं, हामी सबैले त्यो महसुस गर्नु पर्ने कुरा पनि त्यही हो र त्यही दिशामा हाम्रा हरेक कदमहरू लाग्न जरुरी छ जस्तो लाग्छ। जेएनजी शहीद दिवसको मूल सन्देश पनि यही हो कि अब कुनै पनि राजनीतिक शक्तिलाई, कुनै पनि सरकारलाई दायाँ बायाँ गर्ने छुट छैन। त्यो युवाहरूले आफ्नो ज्यानको आहुति दिएर जुन मूल सन्देश दिएका थिए, जुन दिशामा देश जानुपर्छ भनेर भनेका थिए, जुन दिशामा देश गइरहँदाखेरि त्यो दिशाप्रति जुन प्रश्न थियो युवाहरूको, त्यसलाई चाहिँ मन गरेर त्यसलाई भित्रैदेखि रियलाइज गरेर चाहिँ हामी जानुको विकल्प छैन।
संचार मन्त्री डाक्टर तिमिल सिन्हाले सरकार सुशासनको दिशामा अघि बढ़िरहँदा भदौ 10 गते आएको अकल्पनीय बाढ़ीमा परेका नागरिकहरूको खोज, उद्धार तथा राहतमा अहिले केन्द्रित भएको भए पनि सरकार आफ्नो मिशनबाट पछि नहटेको र निरन्तर लागिरहने बताउनुभयो। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीका कारण हालसम्म 1356 जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। जसमध्ये रसुवामा 169 जना, नुवाकोटमा 196 जना, धादिङमा 70 जना, चितवनमा 363 जना, गोर्खामा 75 जना, तनहुँमा 38 जना, नवलपरासी पूर्वमा 223 जना र नवलपरासी पश्चिममा 222 जना गरी 1356 जनाको शव फेला परेको हो। फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1124 शव माटोमुनि सुरक्षित व्यवस्थापन गरिएको छ। शव पहिचानका लागि मृतकका 1280 र आफन्तका 1290 गरी कुल 2570 डीएनए नमूना संकलन गरिएको छ। साथै पहिचान नभएको 1325 शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ। नेपाल प्रहरीका अनुसार हालसम्म बेपत्ता भएका 4077 जनाको खोजी कार्य भइरहेको छ। यसै गरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा 3245 जना व्यक्तिहरूलाई राखिएको छ। भोटेकोशी नदीमा आएको बाढ़ीले बेपत्ता बनाएका नागरिकका आफन्तहरू अझै आफ्ना मान्छे फेला पर्छन् कि भन्ने आशा र विश्वासमा राजधानीका विभिन्न अस्पताल धाइरहेका छन्। साथै बेपत्ता भएकाहरूका आफन्तहरूले शव पहिचानका लागि डीएनए पनि दिइरहेका छन्। बेपत्ता भएका आफन्तहरू बाढ़ी आएको 13 दिन पुगिसक्दा पनि आफ्ना मान्छे पत्ता नलाग्दा विस्तारै निराश हुन थालेका छन् भने कैयौंले कुशको शव बनाएर काजक्रिया पनि गरिरहेका छन्। यस्तै अवस्थाका बीच काठमाडौँका विभिन्न अस्पतालमा रहेका बाढ़ी पीड़ित घाइते र आफन्तहरूसँग भेटेर संवाददाता सरिता खनालले तयार पारेको यो सामग्री।
काठमाडौँका विभिन्न अस्पतालहरूमा पुग्दा भोटेकोशी बाढ़ीमा परि घाइते भएकाहरूका परिवार तथा आफन्तहरू चिन्तित अवस्थामा उनीहरूलाई कुरिरहेका भेटिन्थे। कोही घाइतेहरू कुरिरहेका थिए त कोही भने हराइरहेका आफन्तको केही खबर पाइहालिन्छ कि भनेर अस्पतालका भित्तामा टाँसिएका फोटाहरू हेर्दै यताउता भौतारिरहेका थिए। कोही भने घाइते भएर आफन्त कोही नभएर अस्पतालमा एक्लै उपचार गराइरहेका पनि भेटिए। बाढ़ीमा परि घाइते भएको अवस्थामा हेलिकप्टर मार्फत उद्धार गरी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ल्याइएका सुवाका घाइते सिद्धार्थ तामाङले परिवारका सदस्यहरू पनि बाढ़ीमै परेको र आफन्त कोही नभएकाले अस्पतालमा एक्लै बसेर उपचार गराइरहेको हामीलाई सुनाउनुभयो।
बाढ़ी आगो बेलामा खाल्टे भन्ने ठाउँमै थियो। 3,00,000 सन्जुन छ होला। सबै अब बस्दा के भएको थाहै छैन। माथिबाट आएपछि मैले यतासम्म दोर्यो, मैले त्यो पेट्रोल पम्पमा भेट्यो, त्यहाँबाट त थाहै छैन के भयो। खालि धेरै नै पछारेको रहेछ, टाउको धेरै पछार्यो। अहिले चाहिँ ठिक ठिकै छ, पहिले त गाह्रै।
यस्तै सिन्धुपाल्चोकी सरिता श्रेष्ठ पनि बाढ़ीमा परि घाइते हुनुभएका आफ्नो श्रीमानलाई कुरेर बेडको छेउमा बसिरहनु भएको देखेपछि हामीले केही कुरा गर्न आग्रह गर्यौं। कतिपय आफन्तहरू त बोल्न पनि सक्ने अवस्थामा थिएनन् भने बोल्न मानिरहेका पनि थिएनन्। सरिताले भने हाम्रो आग्रहलाई स्वीकार्दै केही बोल्न सहमत हुनुभयो। उहाँले आफ्नो श्रीमान चीनबाट नेपाल सामान ल्याउने गाड़ी चलाउने गरेको र भदौ 10 गते बिहान रसुवाको टिमुरेमा रहेको अवस्थामा बाढ़ी आएको देखेपछि भाग्दा भाग्दै बाढ़ीमा परेको र पछि कसैले देखेर उद्धारका लागि पहल गरिदिएपछि नेपाली सेनाको हेलिकप्टर मार्फत टिचिङ अस्पताल ल्याइएको बताउनुभयो।
चोटहरू पुरै लागेको छ, जिउतिर अनुहारतिर शरीर पुरै चोटै चोट। भाग्दा भाग्दा 81 छालले भेटेर अनि यस्तो अवस्थामा चिन्न नसक्ने अवस्थामा आइपुगेको थिए। यता शरीरमा अब केही लुगा थिएन, पुरै अनुहारहरू केही चिन्नै नसक्ने अवस्थामा आइपुग्नु भयो। त्यही दिन 1.5 घण्टामा हेलिकप्टरबाट उद्धार भएर टिम्बुरेबाट अनि यता काठमाडौँ लिएर आउनु भएको धेरै सुधार भइरहेको छ। अहिलेसम्म त सरकारले उपचार गर्नु त भयो, काम गर्ने मान्छे बिरामी भयो, मेरो नानीहरू सानसानो छ, केही समयको लागि त सरकारले हेर्नुपर्ने हो।
अस्पतालमा कोही घाइतेका आफन्तहरू घाइतेलाई अपरेशन थिएटरमा लगिएको भन्दै सफल अपरेशनका लागि प्रार्थना गरेर बसिरहेका थिए भने कोही घाइतेसँगै छेउमा बसेर टोलाइरहेका थिए त कोही भने अस्पतालको बाहिर भित्तामा टाँसिएका आफन्तका तस्विरहरू हेरिरहेका थिए। त्यही बेला हामीसँग भेटिनुभयो टिमुरेमा रहेको प्रभु बैंकमा सेक्युरिटी गार्डका रूपमा काम गर्दै आउनुभएका र बाढ़ीमा परि हराउनु भएका नेत्र बहादुर रोकायाकी दिदी रूपसारा बुढा। उहाँले आफ्नो भाइ टिमुरेमा काम गर्दै आएको र बाढ़ीपछि कतै सम्पर्कमा नआएकाले कता खोज्ने के गर्ने भन्ने नै अन्यल भएको पीड़ा सुनाउनुभयो।
आर्मी रिटायर भएर टिमुरेमा पर्मु बैंकको सेक्रेटरी हो। अहिलेसम्म सास पनि भेटिया होइन, लास पनि भेटिएन। खोज्नाले कता हो कता, कोही कहाँ खोज्नु जान्छन्, कोही कहाँ खोज्नु, काहीँ पनि पाउँदैन। चार बहिनीको एउटा कान्छे भाइ हो, सानो बच्चा छन् दुईटा। कोही माथि खोज्छौ, कोही तल खोज्छौ, कोही फोटो खोज्छौ, भेट्दै भेट्दैन। अझै पनि हामीलाई आशा छ, जिम्दो भेटियो नासा के लास भेटिए पनि संस्कार गर्न पाइन्थ्यो। भौतारिया छन् परिवार।
यस्तै खोटाङका हर्क बहादुर राई पनि नेपाली सेनामा रहेका आफन्त बाढ़ीमा परि सम्पर्कमा नआएकाले खोजी गर्दै हिँडिरहेको बताउनुहुन्छ।
एकजना आफन्तै नेपाल आर्मीमा थियो, हराइरहनु भएको छ, यहाँ कोही छ कि भनेर यसो हेरेको के देखा छैन।
त्यसो त सरकारले यसबीचमा धेरै जनाको उद्धार गरिसकेको छ र उद्धार कार्य अझै पनि जारी छ। तर पनि आफन्त नभेटिएका परिवारले भने खोजी कार्यलाई थप प्रभावकारी बनाउनु पर्ने माग गरिरहेका छन् भने घाइतेका आफन्तहरूले पनि सरकारले उपचार मात्रै गरेर नहुने र त्यसपछिको अवस्थामा पनि विचार गरिदिनुपर्ने माग गरेका छन्। रोम थापाका साथ सरिता खनाल, रेडियो नेपाल, काठमाडौं।
बाढ़ीपछि विपदको समयमा सामाजिक सञ्जाल मार्फत अफवाह, गलत सूचना तथा सामाजिक सहिष्णुतामा आघात पुर्याउने विरूद्ध प्रहरी सक्रिय भएको छ। नेपाल प्रहरीले सामाजिक सहिष्णुतामा आघात पुर्याउने अभिव्यक्ति सहितको भिडियो सामग्री प्रसारण, पोस्ट वा शेयर गरी समाजमा घृणा, द्वेष र अफवाह फैलाउन उद्धृत सञ्जाल प्रयोगकर्ताको निगरानी एवं पहिचान गरी सख्त कार्यवाही गर्ने प्रतिबद्धता व्यक्त गरेको हो। सामाजिक सञ्जालको दुरूपयोग गरी असान्दर्भिक टीका टिप्पणी सहित समाजलाई भ्रमित नपार्न अनुरोध गर्दै नेपाल प्रहरीले केन्द्रमा साइबर ब्यूरोका प्रहरी नायब उपरीक्षक गजेन्द्र आचार्यको संयोजकत्वमा 10 सदस्यीय समिति गठन गरी निगरानीको कामलाई तीव्रता दिएको जनाएको छ। निरन्तरको वर्षाले बैतडीमा बाढ़ी, पहिरो र नदी कटानका कारण 100 भन्दा बढ़ी घर परिवार प्रभावित भएका छन्। पुर्चौडीमा पहिरो खस्दा 5 घरमा क्षति पुगेको छ भने 35 घर उच्च जोखिममा परेका छन्। सेती नदीमा आएको बाढ़ीका कारण तटीय क्षेत्रमा बसोबास गर्ने सिगास गाउँपालिका 5 र 6 का 70 घर परिवारलाई सुरक्षित स्थानमा सार्ने तयारी गरिएको छ। चमेडिया नदीमा आएको बाढ़ीका कारण डिलासैनी गाउँपालिका 1 का 15 घर परिवारलाई सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले बताउनुभयो। मकवानपुरको मनहरी गाउँपालिका 9 खरंगामा राक्षीराङको भावर हुँदै आउँदै गरेको सवारी साधनबाट अवैध लागू औषध गाँजा सहित 2 जना पक्राउ परेका छन्। खरंगातर्फ आउँदै गरेको कारलाई पिकअप गाड़ीले स्कर्टिङ गर्दै ल्याइरहेको अवस्थामा इलाका प्रहरी कार्यालय मनहरीले गाँजा सहित 2 जनालाई पक्राउ गरेको हो। कारको सीटमुनि लुकाएर ल्याएको अवस्थाको 13 पोका गाँजा फेला पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफले जानकारी दिनुभयो। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ।
अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टे।
भोल्टे भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट, अझै जीवन्त।
HD भोइस क्वालिटी सँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
र अझ रमाइलो कुरा,
फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पीड इन्टरनेट,
क्लियर कल्स र फास्ट इन्टरनेट एकै साथ।
सेवा सुचारू गर्न आफ्नो फोनमा *444 हास डायल गर्नुहोस्। 4G बोल्टे
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। बेलायतले जोर्डन नदीको पश्चिमी किनारामा विस्तार गरिएका इजरायली बस्तीहरूलाई लक्षित गर्दै नाकाबन्दी लगाउने घोषणा गर्ने तयारी गरेको छ। बेलायतका विदेश मन्त्री ईद मिली ब्यान्डले आज बेलायती संसदको तल्लो सदन हाउस अफ कमन्समा सो सम्बन्धी घोषणा गर्नुहुने अनुमान गरिएको छ। उहाँले बेलायत इजरायल सम्बन्ध पुनः तय गर्ने बेला आएको बताउनु भएको छ। पश्चिमी किनारामा विस्तार गरिएको इजरायली बस्तीहरू अन्तर्राष्ट्रिय कानून विपरीत रहेको बेलायतले बताउँदै आएको छ। बेलायतको नाकाबन्दी लगाउने कदम प्रति अमेरिकाले असन्तुष्टि जनाएको छ। र इण्डोनेसियामा ज्वालामुखी विस्फोटपछि करिब 3,000 उडान प्रभावित भएका छन्। विमानस्थल सञ्चालन लगातार दोस्रो दिन पनि प्रभावित हुँदा 3,40,000 भन्दा बढ़ी यात्रु अलपत्र परेका हुन्। राजधानी जाकार्ताबाट करिब 150 किलोमिटर टाढा रहेको अनाक्राकाटाउ ज्वालामुखीमा शुक्रबार रातिदेखि विस्फोट शुरू भएको थियो। विस्फोटपछि ज्वालामुखीबाट लाभाका फोहरा निस्कनुका साथै ठूलो मात्रामा ज्वालामुखीय खरानी फैलिएको छ। ज्वालामुखीबाट निस्किएको को खरानी राजधानी जकार्ता र लाम्पाङको प्रान्तसम्म पुगेको बताइएको छ। खरानीका कारण हवाई सुरक्षामा जोखिम बढेपछि प्रमुख विमानस्थलहरूको सञ्चालन प्रभावित भएको हो। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। जेएनजी शहीद दिवस मनाइँदै नवयुवाहरूको मुद्दा कार्यान्वयन र भ्रष्टाचार नियन्त्रणको दिशामा सरकार अघि बढ़िरहेको संचार मन्त्रीको भनाई। भोटेको सिबाड़ीमा अहिलेसम्म 1,356 जनाको मृत्यु भएको पुष्टि। अझै 4,000 भन्दा बढ़ी बेपत्ताको खोजी कार्य जारी। र बेलायतले पश्चिमी किनारामा विस्तार गरिएका इजरायली बस्तीहरूमाथि नाकाबन्दी लगाउँदै। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 4 बजे सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।